الرحمن الرحيم، الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إنك لا تهدي من أحببت ولكن الله يهدي من يشاء، صدق الله العظيم. اللہ تعالیٰ نے اس دنیا کو دار الاسباب بنایا، یعنی دنیا کے مختلف جو امور ہوتے ہیں، دنیا میں مختلف اللہ تعالیٰ کے معاملات ہوتے ہیں، کسی چیز کا نتیجہ ہوتا ہے، اللہ تعالیٰ نے ان تمام چیزوں کو اسباب کے ساتھ جوڑ دیا. اب اس میں چاہے انسان کی زندگی کے عام مراحل ہوں، کھانا کھانا ہے، بھوک لگی ہے، اس کو ختم کرنے کے لیے، بھوک کو ختم کرنے کے لیے اللہ تعالیٰ نے سبب بنایا کہ اچھا یہ سبب اختیار کیا جائے. کوئی بیمار ہو گیا، اس بیماری کو ختم کرنے کے لیے اللہ تعالیٰ نے اسباب پیدا فرمایا کہ آپ صلی اللہ علیہ وسلم کے ارشاد ہے، ہر بیماری کی اللہ تعالیٰ نے دوا پیدا فرمائی ہے، اس لیے علاج کیا کرو اور دوا استعمال کیا کرو. بہرحال یہ اسباب ہیں، اور اللہ تعالیٰ نے ہمیں ان اسباب کے اختیار کرنے کا حکم بھی دیا، یعنی احادیث میں بھی اس کی ترغیب آئی. آپ صلی اللہ علیہ وسلم نے بھی اسباب اختیار فرمائے، چاہے وہ اسباب ظاہری ہوں جیسے دوائی استعمال کرنا، کھانا کھانا، یہ اس قسم کے اسباب ہوں، یا چاہے وہ اسباب دعا ہوں، مثلا جو چیز ہونے والی ہے وہ ہونے ہی والی ہے لیکن دعا کا حکم فرمایا، اور آپ صلی اللہ علیہ وسلم نے عملاً بھی اور اقوال کے ذریعے سے بھی ترغیب دی ہے کہ دعا کا اہتمام کیا کرو. یہ بھی اسباب ہے کہ کوئی کام انسان کرنا چاہ رہا ہے اس کے لیے سبب اختیار کرے. بہرحال اللہ تعالیٰ نے اسباب بھی پیدا فرمائے، یہاں تک کہ موت جو یقینی چیز ہے اس کو بھی اللہ تعالیٰ نے اسباب کے ساتھ جوڑ دیا. مفسرین نے جیسے لکھا ہے کہ حضرت ملک الموت، موت کے جو فرشتے ہیں، انہوں نے اللہ تعالیٰ سے یہ شکایت کی کہ یا اللہ، آپ نے میرے ذمے جو ذمہ داری دی ہے لوگوں کی روح قبض کرنا، ظاہر ہے جو دوسروں کو سزا دیتا ہے، مدرسے والے تو اچھی طرح جانتے ہیں کہ اگر کوئی اٹھ بیٹھ کراتا ہے تو وہی کتنا برا ہوتا ہے، اگر استاد کھڑا کر دیتا ہے تو وہ برا بنتا ہے، تو یہ تو مار رہے ہیں، روح قبض کر رہے ہیں. تو اگر ایک فرشتے کی ذمہ داری یہ ہے کہ وہ سب کو بس مارتا ہی روح قبض کر لیتا ہے، ملک الموت نے شکایت کی کہ لوگ تو مجھے برا کہیں گے، جن پر بھی موت آئے گی، جن کے گھرانوں میں آئے گی، سب کہیں گے یہ ملک الموت، انہوں نے موت دے دی. اللہ تعالیٰ نے فرمایا کہ نہیں، میں ان پر ایسے اسباب، ایسے عوارض مسلط کر دوں گا کہ لوگ ان کو موت کو بھی اسباب کے ساتھ جوڑ دیں گے. ہاں، وہ ایکسیڈنٹ ہو گیا تھا اس لیے موت آ گئی، وہ تھوڑا سا اس طرف گاڑی چلا لیتا تو بچ جاتا، یہ ہمارا مزاج ہے. بہرحال اللہ تعالیٰ نے اسباب کے ساتھ جوڑا ہے، لیکن اللہ تعالیٰ نے یہ جو اسباب پیدا فرمائے ہیں ان میں بھی پھر دو قسم کے اسباب ہیں. خیر، ویسے تو علمی لحاظ سے اگر دیکھیں فقہا نے اس کی کئی قسمیں بیان کی ہیں، دنیاوی اسباب جو ہیں ان میں الگ الگ قسمیں ہیں، الگ الگ احکام ہیں. بعض وہ اسباب ہیں جن کو اختیار کرنا اللہ تعالیٰ نے لازم کر دیا ہے، کھانا انسان نہیں کھائے گا مر جائے گا، گنہگار ہوگا، وہ اسباب اختیار کرنا لازم ہے. بعض اسباب وہ ہیں جو سنت کے درجے میں ہیں، بعض اسباب وہ ہیں جن کو اختیار نہ کرنا بہتر ہے، مختلف اقسام ہیں، وہ ایک مستقل بحث ہے. لیکن اسباب کی اگر قسمیں دنیاوی اور اخروی کے لحاظ سے کریں تو یہ دو قسمیں بنتی ہیں. بعض وہ اسباب ہیں جن کا تعلق امور دنیا سے اور دنیاوی ضروریات سے، اور بعض وہ اسباب ہیں جن کا تعلق آخرت سے اور اللہ تعالیٰ کی رضا سے. یہ دو قسم کے اسباب ہیں. اب اصل اللہ تعالیٰ نے ہمیں حکم یہ دیا کہ دیکھو، جہاں تک دنیاوی کی ضرورت ہے، تمہاری غذا کا معاملہ ہے، وہ میں اپنے ذمہ لیتا ہوں. وَمَا مِن دَابَّةٍ فِي الْأَرْضِ إِلَّا عَلَى اللَّهِ رِزْقُهَا، یہ اللہ نے اپنے ذمہ لے لیا. لیکن دوسری چیز جو ہے اللہ کو راضی کرنے والے اسباب، وہ اللہ تعالیٰ نے فرمایا کہ تمہارے ذمہ ہے ان کو اختیار کرنا. ان اسباب کو اختیار کرنا جن سے اللہ تعالیٰ راضی ہوتا ہے، اللہ تعالیٰ کو راضی کرنے والے اعمال کرنا، یہ انسان کی ذمہ داری ہے. ہم حضور صلی اللہ علیہ وسلم کے دور سے، جیسے ابھی تعلیم میں بھی یہ باتیں آئی تھیں، احادیث مبارکہ امام ترمذی رحمۃ اللہ علیہ کی جمع کردہ یہ احادیث ہیں، تو ان میں بھی یہی بات آئی تھی کہ آپ صلی اللہ علیہ وسلم کے جہاں تک دنیاوی اسباب اختیار کرنے کا تعلق ہے وہ تو نہ ہونے کے برابر، تنگی ہے، فاقہ ہے، گھر میں چاہے کھانے کی کوئی چیز نہیں، کوئی مہمان آ گیا، ایک مرتبہ مہمان آیا، آپ صلی اللہ علیہ وسلم کی خواہش ہوتی تھی کہ کسی طریقے سے کوئی مہمان آیا تو اس کو کچھ نہ کچھ دے دیا جائے، کچھ کھلا دیا جائے، کوئی بھوکا ہے اس کے لیے انتظام کر دیا جائے، جیسے صبح کی تعلیم میں بھی اس کی تفصیل آئی تھی۔ تو ازواج مطہرات میں سے ایک کے مکان میں بھیجا کچھ کھانے کا ہو، کچھ کھانے کا مطلب کھجور تک ہو وہ بھی دے دو، وہ بھی نہیں تھی، دوسرے کے یہاں، تیسرے کے یہاں، تمام گھروں میں سے یہی جواب آیا کہ گھر میں کچھ بھی نہیں ہے۔ خیر واقعہ تو مفصل ہے، لیکن مقصد یہ ہے کہ آپ صلی اللہ علیہ وسلم کا اور صحابہ کا جہاں تک عمل تھا دنیاوی اسباب اختیار کرنے میں تو یہ یہاں تک تھے، اور ہم جانتے ہیں کہ جہاں تک اللہ کی رضا حاصل کرنے والے جو اسباب ہیں ان میں وہ بہت آگے تھے، اور ہم اپنی زندگی کا ان کی زندگی کے ساتھ موازنہ کریں کہ پوری توجہ، یا یہ کہہ سکتے ہیں کہ ہماری توجہ کا اکثر حصہ دنیاوی چیزوں میں ہوتا ہے، چاہے کماتے ہوں یا نہ کماتے ہوں، لیکن اچھا میری یہ ضرورت، اچھا یہ تکلیف ہو گئی اس کا یہ علاج کر لوں، اچھا یہ کپڑے میں یہ ہو گیا، اچھا اس کی یہ صفائی ہو جائے، دنیاوی چیزوں کے طرف اور ان کی ضروریات، دنیاوی اسباب، ان میں پورا توجہ ہوگی، نماز تو اچھا ٹھیک ہے وقت آ گیا تو نماز پڑھ لیتے ہیں، عبادت کا وقت آ گیا اچھا ٹھیک ہے کر لیتے ہیں، نفل کا اگر موقع ملا تو ٹھیک ہے، نہیں ملا، اور عام طور سے جب انسان یہی سوچتا ہے تو موقع ملتا بھی نہیں۔ یہ ہماری زندگی کا، صحابہ کی زندگی کے ساتھ اگر موازنہ دیکھیں، حالانکہ ہم سب جانتے ہیں کہ وہی ہمارے لیے اصل اسوہ تھے اور نمونہ تھے، اور اللہ تعالیٰ نے صرف صحابہ کے دور میں وہ چیز ختم نہیں کر دی بلکہ یہ سلسلہ الحمدللہ چلتا رہا اور باقی ہے۔ جیسے ہمارے اسلاف اور مشائخ، ہم ان کے حالات بھی جب دیکھتے ہیں تو یہی بات ملتی ہے کہ نہیں، انہوں نے دنیا کے اسباب کو دوسرا درجہ یا کم سے کم درجہ دیا تھا، اور اصل جو انہوں نے اسباب اختیار کیے تھے وہی اللہ تعالیٰ کو راضی کرنے کے اسباب۔ یہ بس جو فرق آ گیا ہے ہم میں اور صحابہ میں، ہم میں اور ہمارے اسلاف میں، اس فرق کو ہمیں درست کرنے کی ضرورت ہے کہ ہم اصل کس چیز کی طرف دھیان دیتے ہیں۔ ابن عطاء اللہ اسکندری رحمۃ اللہ علیہ، جن کے ملفوظات تعلیم میں ہم پڑھتے ہیں، بہت سے لوگ شاید نام سے پوری طرح واقف نہ ہو، حضرت ابن عطاء اللہ اسکندری رحمۃ اللہ علیہ جو ہیں، ان کے ملفوظات جمع کیا گئے تھے الحکم العطائیہ کے نام سے، کیونکہ ابن عطاء اللہ کے نام سے معروف تھے، تو الحکم العطائیہ کے نام سے ان کے ملفوظات جمع کیے گئے تھے، پھر ان کو مرتب کیا گیا، تو اس کو ترتیب سے جب جمع کیا گیا تو اس کا نام رکھ دیا گیا تبویب الحکم، کیونکہ تبویب اور ترتیب سے ابواب میں ان کو مرتب کر دیا، علم سے متعلق اور تواضع سے متعلق الگ الگ ملفوظات کو الگ الگ کر دیا گیا۔ یہ وہی ہے جس کا اردو ترجمہ اور شرح ہم پڑھتے ہیں اور تعلیم میں آتا ہے اکمال الشیم، تو اس میں ابن عطاء اللہ اسکندری رحمۃ اللہ علیہ نے اسی بات کو سمجھانے کے لیے ایک جملہ فرمایا، ایک ملفوظ ان کا ہے، بڑا اہم ہے، فرماتے ہیں کہ دیکھو، اجتہاد کا فیما قدر لک مع تقصیر کا فیما طلب منک دلیل علی انطماس البصیرۃ منک، اجتہاد فیما قدر لک، انسان کوشش کرتا ہے، زیادہ کوشش کرتا ہے ان چیزوں کی جو پہلے سے اللہ نے اپنے ذمے لے رکھا ہے اور مقدر کر دیا ہے تمہیں روزی ملنے ہی والی ہے، چاہے تم کوشش کرو یا نہ کرو، اجتہاد کا فیما قدر لک، جو چیز مقدر ہے، طے ہے اللہ کی جانب سے، جو ذمہ اللہ نے لے لیا ہے، انسان اس میں کوشش زیادہ کرتا ہے، اور یعنی کہ کوشش نہ کرے، وہ منع نہیں کر رہا ہے، لیکن ساتھ ساتھ ما تقصیری کا فیما طلب من، اور ساتھ ساتھ انسان کوتاہی کرتا ہے اس چیز میں جو اللہ نے مطالبہ کیا ہے ہم سے، مطالبہ کیا ہے، عبادت کے لیے پیدا کیا گیا ہے وہ مطالبہ ہے، دنیا کی چیزیں اللہ تعالیٰ نے اپنے ذمے لے رکھی ہیں، انسان کرتا یہ ہے کہ دنیا کی طلب میں زیادہ لگتا ہے، اور جس مقصد کے لیے پیدا کیا اور جس کا مطالبہ کیا گیا ہے اس میں پیچھے رہتا ہے۔ یہ بہت یعنی چیز جو میں بات کہہ رہا تھا، یہ اسباب کی یہی چیز ہے کہ اجتہاد کا فیما قدر لک مع تقصیر کا فیما طلب منک، یہ دلیل علی انطماس البصیرۃ منک، یہ اس بات کی دلیل ہے کہ تمہارا نور بصیرت ختم ہو چکا ہے، انسان کی سمجھ باقی نہیں رہی، صحیح سوچ باقی نہیں رہی، اگر انسان کسی طریقے سے چل رہا ہے اس کا مطلب ہے کہ صحیح سمجھداری والا کام نہیں کر رہا ہے۔ یہی آیت ہے، انک لا تہدی من احببت ولکن اللہ یہدی من یشاء، بہرحال یہ اللہ تعالیٰ نے ہدایت بھی اپنے قبضے میں رکھی۔ اب جیسے اللہ تعالیٰ نے ہمیں اسباب اختیار کرنے کا حکم فرمایا، تو اسباب میں بھی ठीक है, जैसे मैंने बताया कि ठीक है, शुरू बाद असबाब वो होते हैं जिनको इंसान इख्तियार करे, दुनियावी असबाब भी इख्तियार करने से मना नहीं किया गया है, लेकिन अब ये असबाब भी इंसान जब इख्तियार करता है तो उसमें गलती बसा अवकात यह होती है कि असबाब पर ही पूरी नजर चली जाती है, असबाब पर ही पूरी नजर चली जाती है। हालांकि तालीम जो हमें दी गई है वो ये है कि देखो असबाब इख्तियार करो लेकिन नतीजा अल्लाह के हवाले कर दो। बहुत सी मरतबा इंसान कोई सबब इख्तियार करता है, नतीजा उसके मुताबिक नहीं निकलता। ठीक है, हमने अपना काम किया, नतीजा अल्लाह ताला के इख्तियार में था। यहाँ पर इंसान बहुत सी मरतबा जो परेशान होता है वो इस वजह से होता है कि वो नतीजा हासिल करना चाहता है। हालांकि मसलन इंसान इबादत की मिसाल ले, कोशिश की हमने कि आज तो हम नमाज पढ़ेंगे 2 रकात, इस तरह पढ़ेंगे कि पूरा ध्यान उसमें लगा रहे, पूरी तवज्जो के साथ नमाज पढ़ेंगे। कोशिश कर ली, नमाज शुरू की, अभी तो रुकू में पहुंचे थे कि कहीं जहन चला गया। असबाब इख्तियार कर लिया हमने, हम उसी के मुकल्लफ थे। अब असबाब इख्तियार करने के बाद ध्यान नहीं लगा, कहीं और चला गया, अब इंसान मायूस हो जाता है, अब मैं कोशिश ही नहीं करूँगा। ये हमारी गलती है कि नतीजा हमने गोया हमने अपने इख्तियार में लेने की कोशिश की, नहीं, नतीजा अल्लाह के हवाले है। यहाँ तो हम कर ही रहे थे अल्लाह को राजी करने के लिए, तो नतीजा हासिल हो ना हो अल्लाह ताला का मामला है, हमारे जिम्मे जो हमसे मुतालबा किया है वो हम करके हम कोशिश कर लें, बाकी नतीजा अल्लाह ताला जाहिर फरमाते हैं, या अल्लाह ताला उसके बदले में कुछ और देना चाह रहे हैं वो अल्लाह का मामला है। बहुत सी मरतबा इंसान दुआ मांगता है, दुआ जैसी मांगी थी उस तरह जाहिरन कबूल नहीं होती। इंसान सोचता है मैंने असबाब इख्तियार किए, जो हदीस में तालीम दी गई वो मैंने किया, और वादा किया गया है कि अच्छा इस तरह दुआ की जाए तो दुआ कबूल होती है, उतरू नहीं तरीब लकुम, मेरी तो दुआ कबूल नहीं हुई। या तो उसकी वजह है कि कबूलियत के माना हम नहीं समझे कि कबूल के माना क्या होते हैं, या जाहिर है कि एक तो वही बात है, हकीकत ये कि कबूल के माना हम नहीं समझे। बसा औकात ये भी होता है कि हम उसके मसलहत और हकीकत से वाकिफ नहीं होते कि हम मांग लेंगे और जैसी चीज मांगी है उसी तरह की मिल गई, तो हो सकता है कि हमारे लिए मुजर, ये अल्लाह ताला का निज़ाम। बहरहाल अब हमें यह देखना है कि हमारे अंदर जो बुनियादी तौर पर नेकियों में आगे बढ़ने या अल्लाह को राजी करने वाले असबाब में जो कमी और कोताही आ रही है उसकी बुनियादी वजह क्या है, असल जड़ क्या है जिसकी वजह से यहाँ पर हमारे अंदर कमी आ रही है। वैसे तो जाहिर है यानी मुख्तलिफ उसमें वजूहात हो सकती हैं, लेकिन एक बहुत बड़ी वजह, ये नहीं कह सकता कि यानी यही वजह है, लेकिन एक बहुत बड़ी वजह जिसकी वजह से इंसान इन चीज़ों में पीछा रहता है या अल्लाह को राजी करने वाले आमाल में कोताही करता है, इसकी बहुत बड़ी वजह जो होती है वो इंसान में शौक और तलब की कमी है। यही हम जगह जगह तालीम में, फजाइल आमाल में भी हज़रत शेख रहमतुल्लाह अलैह जहाँ मुख्तलिफ यानी अकाबर के सहाबा के वाकयात आते हैं, ये फरमाते हैं कि शौक की कमी है। अगर इंसान को शौक होता है तो पूरी पूरी रात खड़े होकर, शेख ने भी उसकी मिसालें दी हैं कि सुना है कि बाद जगहों पर सिनेमा होता है, लोग खड़े खड़े पूरी रात गुजार देते हैं, शौक की बात थी तो पता भी नहीं चला। लेकिन एक तरफ वो होता है कि नमाज के लिए अगर आधा घंटा खड़ा होना पड़े तो इंसान को मुश्किल लगता है, कभी होता है बातों में इंसान खड़ा है और बातों में दिल लगा हुआ है, इतना मुनहमिक हो गया कि कभी 1 घंटे तक बातें करता रहेगा और उसको एहसास नहीं होगा कि 1 घंटे में खड़ा रहा, न थकन और न बाद में पैर दुख रहे हैं। और अगर 1 घंटे तक 3 पारे अगर जो हुफाज है 3 पारे अगर पढ़ लेते हैं 1 घंटे में, तो अच्छा तो पैर दुख गया, मैं थक गया हूँ, इसलिए कि मैं 1 घंटे तक मैं कुरान पढ़ता रहा, तो पढ़ते वक्त भी यह एहसास होगा और पढ़ने के बाद भी यह एहसास होगा कि नहीं आज मैं थोड़ा थका हूँ इसलिए कि मैं 1 घंटे तक खड़ा रहा था। ये असल बुनियाद अगर हम इसकी देखें तो यही मालूम होती है कि जो तलब है उसकी कमी है। यानी अगर हमें दुनियावी चीज़ों की बसा औकात तलब होती है तो इंसान उसके लिए जल्दी उठने का एहतमाम कर लेता है, पहुंचने का वक्त पे पहुंचने का एहतमाम कर लेता है, ये हर चीज़ में कमी अगर हम देखें तो महसूस होती है। तो बहरहाल जहां पर इंसान को किसी चीज़ का शौक होता है तो उसके लिए नींद और हर चीज़ कुर्बान हो जाती है, जहाँ किसी चीज़ का शौक नहीं होता तो जाहिर है कि नहीं वक्त नहीं मिल रहा है, मामूलात क्यों नहीं हो रहे, वक्त नहीं मिलता है, मेरा 10 मिनट की तस्बीहात नहीं होती, वक्त ही नहीं मिलता, इतना वक्त मेरा टाइट है कि मैं वक्त नहीं निकाल सकता। लेकिन अगर कभी 10 मिनट इस्तिंजा के लिए ज्यादा लगाने पड़े तो लगा ही लेता है, इस्तिंजा में बैतुल खला में 10 मिनट ज्यादा लगा सकता है, लेकिन 10 मिनट तस्बीहात के लिए वक्त नहीं मिल सकता है, ये हमारी कमजोरी है। आधा पारा पढ़ने में ज्यादा वक्त नहीं लगेगा, एक पारा इंसान पढ़ लेता है, आधा पारा पढ़ लेता है, ये हर एक की अपनी अपनी रफ्तार होती है, लेकिन कुछ तो इंसान अपना मुकर्रर करे कि अच्छा ये भी मुझे करना है, इंसान अपनी ज़िंदगी में खुद गौर कर ले कि कभी कोई चीज़ पेश आ जाती है तो इंसान अच्छा थोड़ा सा ज़ायद वक्त निकाल लेता है, 20 मिनट आधा घंटा कोई बड़ी चीज़ नहीं। अथान रहमतुल्लाह के और उन हजरात की बात अलग होती थी, वो फरमाया करते थे उनके निज़ाम होता था, एक तरतीब होती थी, फरमाते थे 5 मिनट भी अगर मेरा वक्त मौखर हो जाता है तो मेरा पूरे निज़ाम में खलल आ जाता है। उन हजरात की बात अलग थी, अगर कोई उन हजरात के निज़ाम पर चले तो फिर तो उसको किसी चीज़ की ज़रूरत ही नहीं, वरना हम जैसे जिस तरह हमारी तरतीब होती है हम अपने औकात मुकर्रर कर सकते हैं और वक्त निकाल सकते हैं। बहरहाल यही है कि तलब और शौक, जैसे ये आयत है अल्लाह ताला का जो इरशाद है, वलाकिन अल्लाह यहदी मन यशा, मशहूर तफसीर तो उसकी वो है जो आमतौर से मुफस्सिरीन ने लिखी है। हज़रत थानवी रहमतुल्लाह अलैह फरमाते हैं वलाकिन अल्लाह यहदी मन यशा, अल्लाह ताला हिदायत देता है, मशहूर तफसीर यही है कि जिसको अल्लाह हिदायत देना चाहे उसे देता है। दूसरे माना इसके हज़रत थानवी रहमतुल्लाह अलैह फरमाते हैं ये भी हो सकते हैं कि जो चाहता है उसे अल्लाह ताला, जो चाहता है जिसमें तलब होती है उसे अल्लाह ताला देते हैं, वही तलब। अल्लाह यश्तबी इलैहि मन यशा, कभी ऐसा होता है कि अल्लाह अपनी जानिब खींच लेते हैं, कोई डाकू था उसको निकाल के, कहां कोई शराब का आदि था मालिक बिन दिनार रहमतुल्लाह अलैह, कहां से निकाला और औलिया की फहरिस्त में शामिल कर दिया, कहीं अल्लाह ताला यश्तबी इलैहि मन यशा खींच कर अल्लाह ताला ले आते हैं जन्नतियों के रास्ते पर, और कभी ऐसा होता है कि आम कायदा यह होता है कि वो जो कोशिश करता है अल्लाह की तरफ रुजू करता है अल्लाह ताला उसको भी हिदायत देकर सही रास्ते पर ले आते हैं। तो असल जो अल्लाह ने हमारे लिए रास्ता रखा है वो कोशिश है, और जाहिर है कोशिश का मदार उसी पर है कि इंसान अपने अंदर तलब पैदा करे। मौलाना इलियास साहब रहमतुल्लाह अलैह के मलफूजात में इसका जिक्र मिलता है और उसकी वजाहत मिलती है कि ये तबलीगी जमात की जो बुनियाद है और उसके जो मकासद है उसमें बुनियादी मकसद ये है कि लोगों में दीन की तलब पैदा हो जाए, और वाकई उनका इखलास था कि जमातें जा रही हैं लोगों को, ठीक है नमाजें बेचारों को नहीं आती, कलमा नहीं आता वो भी सिखा रहे हैं, लेकिन दीन की तलब लोगों में पैदा हुई, उसी की तो बरकत है कि मदारिस में मुख्तलिफ मदारिस में जो तलबा गए पढ़ने के लिए और बड़े बड़े उलमा बने, कहीं ना कहीं पीछे से अच्छा अक्सर उनके वो होंगे जिनके जमात से तबलीग जमात से किसी न किसी दर्जे में ताल्लुक रहा और अच्छा ठीक है इल्म का शौक पैदा हुआ, यही दीन की तलब। और जब तलब इंसान में आ गई तो फिर जाहिर है इंसान फिर उसको कोई चीज़ रोकनी रोकने वाली नहीं होती, शौक है तलब है इंसान के अंदर, और ये चीज़ वो है जिसका हम अभी तस्करा कर रहे हैं इबादात में भी इंसान के शौक और तलब। मसलन अब पहले सफ है, इंसान पीछे बैठा हुआ है किसी के साथ बातें कर रहा है, आप सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है लौ तअलमून मा लौ तअलमून मा फिस सफ्फिल अव्वल, अगर तुम्हें मालूम हो जाए कि सफ अव्वल की क्या फजीलत है तो सफ अव्वल हमेशा भरी रहे, और पूरा अंदाजी करने के अच्छा ठीक है इस नमाज में फलाना पहले सफ में आएगा दूसरी नमाज में फलाना आएगा, इसलिए कि सफ अव्वल हमेशा भरी रह जाए। लेकिन वही आप सल्लल्लाहु अलैहि वसल्लम ने यही गोया इशारा फरमाया कि अभी तक पूरी तरह उसकी तलब नहीं आई है, अगर वो आ जाएगी तो फिर तो पूरा अंदाजी करनी पड़ेगी, जगह ही नहीं मिलेगी। लेकिन वही है कि चलो उस हद तक मामला ना हो, लेकिन हमारे पास मौका है कि आगे जगह खाली है, लेकिन फिर भी अच्छा हम पीछे बैठे हुए कि पीछे जरा बातें अच्छी तरह होंगी या थोड़ा और मौका मिल जाएगा जरा टेक लगाने का, जरूरत है मुश्किलात है अपनी जगह है, लेकिन ये इंसान के अंदर तलब आ जाए। अहादीस में इस पर भी वाहिद आई है कि कोई शख्स इबादात में और दीनी कामों में हिस्सा तो लेता है लेकिन पीछे पीछे रहे, इस पर भी वाहिद आई है आप सल्लल्लाहु अलैहि वसल्लम के इरशाद है अगर तुम पीछे पीछे रहे दीनी उमूर में अल्लाह ताला जन्नत में भी पीछे करेगा तुम, ये वईद है। हालांकि दीनी कामों में हिस्सा ले रहा है इंसान, जमातों में हिस्सा ले रहा है, लेकिन पीछे रहकर तो उस पर भी यानी गोया कि अपनी तलब की कमी इंसान जाहिर कर रहा है, नहीं मुझे ज्यादा तलब नहीं, मैं आगे बढ़ने की मुझे जरूरत नहीं। तो ये चीजें हैं जो हमें कुरान और हदीस में जिसकी तालीम दी गई कि इंसान अपने अंदर तलब पैदा करे, ये बुनियादी चीज है जो आम तौर पर अब हमारे इबादात में भी और इल्म हासिल करने में भी अगर हम देखें तो वही चीज़ की कमी नजर आएगी। और ये सिर्फ हमारे मुसलमानों में नहीं गैरों में भी अगर हम देखें कि यहाँ चूंकि एक तालीमी और महजब मुल्क कहलाता था, अब यही लोग बेचारे परेशान हैं कि तलबा पढ़ते हैं ये लोग तालीम में पीछे हट रहे हैं, और ये तो नज़र आता है कि हमारे हिंदुस्तान पाकिस्तान में उन इलाकों में खासतौर पर यानी जहाँ पर ये यानी आला तालीमें वगैरह होती हैं तो ये जो दिमागी सलाहियतें और जो यहाँ इल्मी जहाँ मेहनत करनी पड़ती है हमारे हिंदुस्तान पाकिस्तान के लोग काफी आगे निकल जाते हैं, इसलिए कि वही उनको ये शौक होता है कि नहीं मुझे हासिल करना है, और यानी जहाँ तलब होती है वहां इंसान आगे निकलता है, और जहाँ शौक और तलब नहीं होता बल्कि रूटीन है, जबरदस्ती स्कूल जाना ही जाना है, तो जबरदस्ती जब है तो अच्छा ठीक है, वो शौक और तलब बाकी नहीं रहता। बहरहाल बुनियादी चीज जो कमजोरी है वो यही है, और जाहिर है उसको दूर करने के लिए सबसे अहम चीज इंसान दुआ का एहतमाम करे और कोशिश करे, यानी जाहिर सहाबा के हालात हैं, अकाबिर के वाकयात हैं, उनको पढ़कर इंसान कोशिश करे कि अच्छा कैसे इन हजरात ने हासिल किया और मैं भी किसी तरीके से कोशिश करूं और इस तक ये चीजें हासिल करने की मुझे मेरे अंदर भी सलाहियत पैदा हो जाए कि अल्लाह ताला हमें भी उनके साथ शामिल फरमा ले। एक हदीस है अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद नकल फरमाते हैं कि देखो सलातुल मुंजियात, तीन चीजें हैं जो निजात देने वाली है, वो सलातुल मुहलिकात, तीन चीजें निजात देने वाली, तीन चीजें हलाक करने वाली। या सल्लल्लाहु अलैहि वसल्लम कहीं कहीं खास तौर पर आदत बयान फरमा देते थे कि याद रखने में आसानी रहे। सलातुल मुंजियात व सलातुल मुहलिकात, तीन चीजें निजात देने वाली, तीन चीजें हलाक करने वाली, या असबाब के अंदर हलाकत के असबाब, निजात के असबाब, ये इख्तियार करने, उनसे बचना है। निजात देने वाली चीजें कौन सी? जाहिर हदीस तो बड़ी जामे है, उसमें बहुत से मजामीन हैं, लेकिन निजात देने वाली चीजें जो आपने शुमार फरमाई, फअम्मल मुंजियात, नंबर एक फतक्वल्लाह फिस्सिर्र वल अलानिया, तक्वल्लाह फिस्सिर्र वल अलानिया, चाहे कोई देख रहा हो या ना देख रहा हो तकवा इख्तियार करना है। तकवा खुद एक मुस्तकिल उनवान है, लेकिन बहरहाल तकवा अगर हम बहुत आसान लफ्जों में समझें तो तकवा का मफहूम यह होता है कि बचना, इंसान बस इससे बच रहा है कि कहीं गलत ना हो जाए, कहीं मुझसे कोई गलत चीज ना हो जाए, कहीं अल्लाह की मर्जी के खिलाफ ना हो जाए। अगर इंसान शिर्क से निकल कर ईमान में दाखिल हो जाता है, वो भी तकवा का एक दर्जा है। फिर इंसान गुनाह कबीरा से बचता है, ये तकवा का दूसरा दर्जा है। सगीरा गुनाहों से बचता है, यह तकवा का उसके ऊपर का दर्जा है। फिर इंसान मुश्तबह चीजों से बचता है, जहां पर इश्तबा है, पता नहीं सही है गलत है, उनसे भी बचता है, ये तकवा के उसके ऊपर का दर्जा है। लेकिन इसके ऊपर भी उलमा ने दर्जात बयान किए हैं। बहरहाल इंसान जितना हो सके अपने आप को बचाए। सूफी इकबाल साहब रहमतुल्लाह अलैह ने किताब जमा फरमाया अकाबिर का तकवा, शेख रहमतुल्लाह अलैह के हुक्म से, बल्कि शेखी के बयान करदा वाकयात से ही उसको जमा फरमाया। इन वाकयात को पढ़ के अंदाजा होता है कि तकवा क्या था इन हजरात में और किस तरीके से वो तकवा इख्तियार फरमाते थे। तो तकवल्लाह, बचना है अल्लाह के नाराजगी वाले कामों से, बचना है फिस्सिर्र वल अलानिया, चाहे कोई देख रहा हो या चाहे कोई ना देख रहा हो। ये बहुत बड़ी कमजोरी होती है कि अच्छा जब लोग देख रहे हैं तब तो हम अपने आप को बचाने का ज्यादा अहतमाम करते हैं। जैसे किसी ने कहा कि गोया अल्लाह ताला हमसे ये फरमा रहे हैं कि ए मेरे बंदे, तुमने बंदों के सामने, मेरे बंदों की तो तुमने ज्यादा एहतराम किया कि अच्छा उनके सामने कभी गुनाह और नाफरमानी नहीं करते, और मेरी इतनी भी कदर नहीं कि जितनी मेरी मखलूक की थी कि मेरे मेरे देखते हुए तुम लोग गुनाह करते हो। बाज का बखौला नकल किया गया। बहरहाल तो सिर्रे वाला आलानी है, चाहे कोई देख रहा हो या चाहे कोई ना देख रहा हो। और जैसे हम में से बहुत सों को वास्ता पड़ा होगा या शायद गुजरे होंगे उन हालात से या गुजर रहे होंगे, वल्लाहु आलम, कि ये हमारे जो फोन का जो सिलसिला शुरू हुआ है, फोन में जो तरह तरह की चीजें हैं, अब मजमे के सामने तो कोई गलत चीज नहीं देखेगा लेकिन छुपा हुआ है, कोई देख रहा नहीं है। और खास तौर पे ये हदीस में जो आप सल्लल्लाहु अलैहि वसल्लम जो जिसको नापसंद फरमाया कि ईशा के बाद बात करना, ईशा के बाद का जो वक्त है उसमें इंसान अगर इस तरह की किसी चीज में लग गया तो एक से दूसरी चीज, तीसरी चीज, कई लोगों के वाकयात हैं कि अच्छा नहीं, हम तो बयान सुनना चाह रहे थे लेकिन फिर नीचे दूसरी चीजें आ गई, अच्छा फिर एक चीज देखी दूसरी चीज और हम फिर गलत चीजों में मुब्तला हो गए। अब जाहिर है ये तसर्र वल अलानिया, ये इंसान तसव्वुर करे, चलो अल्लाह ताला के देखने का अगर ध्यान नहीं आता, ये सोचे कि अच्छा अगर अभी मेरा कोई बड़ा देख रहा होता, मेरा कोई साथी मेरा देख रहा होता या मेरा कोई वालिदैन में से कोई देख रहा होता तो क्या मैं ये काम कर सकता था? तो क्या अल्लाह ताला को उतना भी मकाम ना दिया जाए जितना हम किसी और को दे सकते थे? बारह तक्वल्लाह फिस्सिर्र वल अलानिया, ये बुनियादी चीज है कि इंसान अपने आप को गुनाहों से बचा कर रखे, चाहे कोई देख रहा हो या ना देख रहा हो, फिस्सिर्र वल अलानिया। और अगर एक मरतबा इंसान इस तरह की किसी गलतियों में मुबतला हो जाए तो आइंदा अच्छा ठीक है उस तरह के असबाब इख्तियार ना करे, आइंदा इस चीज को अपने पास रखना ही नहीं सोचे वो, कि ये जरिया बना आइंदा उन असबाब से भी इंसान दूर रहे। ये हमें कुरान ने सिखाया कि देखो जिना से जब मना किया गया तो फरमाया कि आंखें भी यगुद्दु मिन अबसारिहिम व यहफज़ु फुरूजहुम, असबाब के भी करीब न जाओ, असबाब इख्तियार करोगे तो कहीं गुनाह में मुबतला ना हो जाओ। बारह, नंबर एक तक्वल्लाह फिस्सिर्र वल अलानिया, दूसरी बात आप सरासम ने फरमाई कि वल कौल बिल हक फिर रिदा वल गदब फिर रिदा वस सखत, चाहे किसी को अच्छा लगे या बुरा लगे, آسانی کا موقع ہو یا مشکل کا موقع ہو، انسان حق بات کہے. حدیث کے الفاظ تو یہی ہیں، لیکن ظاہر ہے اس کا مفہوم یہ دیکھنا ہوگا کہ ایسا نہ ہو بسا اوقات ہم اس میں بھی کبھی حد سے آگے بڑھ جاتے ہیں کہ اچھا کسی کو غلط کام کرتے ہوئے دیکھا فوراً ٹوک دیا. مقصد یہ ہو کہ کسی طریقے سے اس کو اس برائی سے روکنا ہے، یہ مقصد نہ ہو کہ اس کو بات پہنچا دینی ہے، بس ہم نے ذمہ داری پوری کر دی، انبیاء والا کام کر لیا کہ ہم نے حق بات کہہ دی اور ان کو منکر سے روک دیا. نہیں، روکنا مقصد ہے کسی طریقے سے وہ بات مان جائے. ابھی فوراً مجمع کے سامنے کہہ دیا، ہو سکتا ہے کہ وہ نہیں مانے گا، بعد میں اس کو اچھی طرح سمجھا دے کوئی اس طرح نہیں کرنا چاہیے. عربی، ایک عربی مسجد میں آئے، مسجد میں آ کر انہوں نے ایک کونے میں جا کر کھڑے ہو کر پیشاب کر لیا. صحابہ ظاہر روکنے گئے، نہیں انل منکر، صحابہ روکنے گئے، آپ رسول نہیں 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 کر لینا کر لینا. جب وہ فارغ ہو گئے پھر ان کو بلایا، سمجھایا کہ دیکھو یہ مسجد ہے، یہ اس کام کے لیے نہیں بنائی گئی کہ اس میں گندگی کی جائے، یہ تو ذکر اللہ، تلاوت قرآن، ان چیزوں کے لیے ہے. ظاہر ہے کہ اس تعلیم کا ان پر اثر ہوا کہ اچھا ٹھیک ہے، اس کو قبول کیا. اس وقت فوراً روک لیا جاتا، ظاہر ہے کہ وہ اثر نہ ہوتا. بہرحال یہ ہے کہ روکنا ہے، حق بات کہنی ہے، لیکن کس طریقے سے کہنی ہے وہ بھی انسان کو سیکھنا ہوتا ہے. وہ ہر ایک بس کتابیں پڑھ کر اس کو نہیں معلوم کر سکتا، وہ سیکھنا ہوگا کہ کس طریقے سے آپ صلی اللہ علیہ وسلم نے، صحابہ نے اور اسلاف نے اس پر عمل کیا ہے، وہ طریقہ اختیار کرنا ہوگا. بہرحال انسان کو جب کوئی ہمدردی ہوگی کسی کے کہ اس کو کسی طریقے سے روکنا ہے، تو اس کو شفقت اور ہمدردی جس طریقے سے ہو سکے روکنے کی کوشش کرے گا. دو باتیں ہوگی، اور تیسری بات ہے کہ والقصد فی الغنا والفقر، انسان خرچ میں اعتدال اختیار کرے، چاہے اللہ نے بہت مال دیا ہو یا چاہے فخر دیا ہو. یہ نہیں کہ اچھا تنگی ہے تو یعنی پیسے گن گن کے، ہاں ٹھیک ہے، یہ تو ہے کہ انسان کو جیسے شیخ رحمۃ اللہ علیہ فرمایا کرتے تھے کہ پیر اتنے ہی پھیلاؤ جتنی چادر، اب چادر یہاں تک پہنچ رہے اور پیر پورے پھیلا لے تو باہر نکلیں گے، اب اس کے لیے چادر مزید لینی پڑے گی جو کہ ہے نہیں. تو یہ مثال ہے، تشبیہ فرمایا کرتے تھے. بہرحال تو انسان خرچ میں، اب کسی کے پاس، کسی کا خرچہ جو ہے وہ تقریباً $50 کا مثال کے طور پر، اور اس کے پاس پیسے جو ہیں وہ $70 ہیں، تو یہ اپنی ضرورت پوری کر سکتا ہے $50 میں. یہ نہ سوچے کہ نہیں نہیں $50 کے بعد زیادہ بچیں گے نہیں، تو میں کسی طریقے سے $10 میں اپنی ضرورت پوری کر لوں. نہیں، ضروریات پوری کریں، اور ضرورت میں انسان اگر خرچ کرتا ہے تو اس کو فضول نہ سمجھے. یہ ہے القصد فی الغنا والفقر. فقر ہے تب بھی انسان اعتدال اختیار کرے، اپنے بخل یا اپنے یہ فقر کا بہت زیادہ انسان شور نہ مچائے، اور اگر اللہ تعالیٰ نے مال زیادہ دیا ہے تو اس میں بھی انسان یہ کوشش کرے کہ اعتدال ہی اختیار کرے. یہ نہ ہو کہ فضول خرچے ہیں، اب اچھا ٹھیک ہے زیادہ پیسے آ گئے تو یہاں اڑا رہے ہیں، یہ فضول خرچی. جیسے یہاں کا ایک عام دستور ہے کہ ایک کوئی ہیلووین آ جاتا ہے، اس کے بعد پھر دوسری چیز آ جاتی ہے، پھر کرسمس آ جاتا ہے، پتہ نہیں کیا کیا سلسلے چلتے ہی رہتے ہیں مستقل، تاکہ پیسے لوگوں کے پاس جمع ہی نہ ہو، تھوڑے جمع کریں اور اچھا نکالو، تھوڑے جمع کریں اچھا کوئی اور چیز آ گئی. اور اسلام نے اس طرح کے اخراجات سے ہمیں روکنے کی ہی تعلیم دی ہے کہ دیکھو بس یہ خاص خاص جو مواقع ہوتے ہیں ان میں، یعنی انسان ٹھیک ہے کھلانے کا معاملہ آتا ہے وہ بات الگ ہے، لیکن اس میں فضول اور طرح طرح کی جو اسراف اور خوشی غمی کے موقع پر جو اخراجات، اس پہ اسلام نے رکاوٹ ڈالی ہے. یہ ہے القصد فی الغنا والفقر. اور تین چیزیں مہلکات ہیں، ایک تو آپ صلی اللہ علیہ وسلم نے فرمایا شح مطاع، لالچ، اور انسان لالچ کی وجہ سے اچھا کسی طریقے سے یہاں سے کچھ مل جائے، یہاں سے کچھ مل جائے، جتنا اللہ نے دیا ہے اس پر انسان قناعت کر کے بیٹھ جائے. ہون متبع، خواہشات کی اتباع، دل چاہ رہا یہ کر لیا، دل چاہ رہا یہ کر لیا. ناجائز خواہشات بھی ہوتی ہیں، جائز بھی ہوتی ہیں، لیکن ہر جائز خواہش کو انسان جب پورا کرے گا تو ظاہر عادت بن جائے گی، اچھا جائز ہے تھوڑا سا ناجائز میں بھی چلا جائے گا. انسان کبھی کبھی جائز خواہشات پہ رکاوٹ ڈالے تاکہ ناجائز سے بچنا بھی انسان کے لیے آسان ہو جائے. نفس کو جب رکاوٹ کی عادت ہوتی ہے تو پھر حرام سے بچانا بھی آسان ہوتا ہے. بہت سے یہ ہوتا ہے کہ اچھا انسان بالکل کنارے پر رہتا ہے کہ نہیں جہاں تک شریعت نے اجازت دی ہے میں کرتا رہوں، اس سے آگے نہیں بڑھوں گا، تو گرتا ہے تو ظاہر حرام میں گرے گا. اور آپ صلی اللہ علیہ وسلم نے بھی احادیث میں یہی سکھایا کہ دیکھو اخیر حد پہ نہ رہو ورنہ گرو گے تو حرام میں گر جاؤ گے. تھوڑا سا انسان احتیاط پر بھی عمل کرتا رہے، اور یعنی ہر خواہش جائز خواہش کو پورا نہ کیا کرے. اور تیسری چیز ہے آپ صلی اللہ علیہ وسلم نے فرمائی کہ اعجاب المرء بنفسہ، انسان خود پسندی میں مبتلا ہو، میں اچھا ہوں اور میری رائے اچھی ہے، اپنی رائے کو خود پسند، اپنی رائے کو پسند کرنا، اپنی بات کو، اپنے آپ کو کسی طریقے سے، جس کو عجب کہا جاتا ہے مستقل، جیسے میں نے بتایا کہ یہ حدیث خود ہی کئی مضامین پر مشتمل ہے. بہرحال اس بارے میں جو آخری چیز ہے اس بارے میں آپ صلی اللہ علیہ وسلم نے فرمایا اشد، یہ جو آخری چیز ہے تمام مہلکات میں سب سے بڑا مہلک مرض جو ہے وہ اعجاب، اپنے آپ کو انسان عجب میں اور خود پسندی میں مبتلا ہو، دوسروں کی بسا اوقات تحقیر بھی انسان کے دل میں آ جاتی ہے، بسا اوقات تحقیر نہ بھی آئے تو کم از کم خود اپنے آپ کو انسان اپنی کوئی صلاحیت کو اپنی کسی چیز کو اچھا سمجھنے لگ جاتا ہے، یہ انسان کے لیے بہت بڑا مہلک ہے۔ تو مہلکات میں آپ صلی اللہ علیہ وسلم نے سب سے بڑا مہلک اشد، سب سے بڑا مہلک اس تیسری چیز کو فرمایا۔ اللہ تعالی ہمیں اپنی رضا نصیب فرمائے، اور جو اسباب رضا اللہ تعالی نے ہمیں ہمارے لیے متعین فرمائے ہیں اللہ تعالی ہمیں اختیار کرنے کی توفیق عطا فرمائے۔ سبحانک اللہم و بحمدک، نشهد ان لا الہ الا انت، نستغفرک و نتوب الیک۔